وائس آف امریکا واشنگٹن کے جہاں رنگ میں خوش آمدید. میں ہوں آپ کی میزبان نفیسہ ہود بھائی. ہم جہاں رنگ عالمی عدالت انصاف میں کلبھوشن یادو پر بھارت کی جانب سے سزائے موت کو روکنے کے کیس کی خبر سے شروع کریں گے جس کی سماعت ابھی جاری ہے. آگے چل کر ہم بلوچستان میں ایف سی کے خلاف حملوں کے پس منظر میں پاک چین راہداری منصوبے کا ماسٹر پلان, اور ہمارا آخری موضوع ہوگا صدر ٹرمپ کا سعودی عرب کا دورہ اور وزیر اعظم نواز شریف سے متوقع ملاقات. آج ہمارا شو فیس بک پر بھی ہے, لہذا آپ لوگ facebook.com پر جا کر facebook.com/voaurdu ٹائپ کیجئے. آپ ہمیں مفت کال بھی کر سکتے ہیں. ہمارے کال کرنے کا نمبر ہے 0800-77789-0800-77789. اس پہلے موضوع پر بات کرنے کے لیے, یعنی یادو پر اس وقت جو کیس ہے اور اس کی سماعت جاری ہے, اس پر ہمارے نمائندے سہیل انجم نے ایک رپورٹ فائل کی ہے, آئیے سنتے ہیں.
مبینہ بھارتی جاسوس کلبھوشن جادھو کو پاکستان کی ایک فوجی عدالت سے سزائے موت سنائے جانے کے فیصلے کے خلاف بھارت کی اپیل پر عالمی عدالت انصاف میں سماعت جاری ہے. پہلے بھارت نے اپنا موقف رکھا ہے, اس کے بعد پاکستان اپنا موقف پیش کرے گا. بھارت نے جادھو کی سزائے موت کو فوری طور پر معطل کرنے پر زور دیا اور پاکستان پر الزام عائد کیا کہ اس نے جادھو تک سفارتی رسائی کی, بھارت کی 16 درخواستیں مسترد کر کے ویانا کنونشن کی خلاف ورزی کی ہے. اس نے یہ بھی الزام لگایا کہ پاکستان نے انسانی حقوق کی بھی, جسے بنیادی اہمیت حاصل ہے, خلاف ورزی کی. اس نے 46 سالہ کلبھوشن جادھو تک رسائی کی تمام درخواستیں سنی انسنی کر دیں. بھارت کی طرف سے سینئر وکیل ہریش سالوے نے کہا کہ موجودہ صورتحال بہت سنگین ہے, اس لیے بھارت نے شارٹ نوٹس پر عالمی عدالت انصاف سے رجوع کیا. سینئر تجزیہ کار سنتوش بھارتی نے وائس آف امریکہ سے بات کرتے ہوئے کہا کہ جادھو پر جو الزامات لگائے گئے ہیں ان کی صداقت کے بارے میں مجھے نہیں معلوم. پاکستان نے اگر جادھو کو گرفتار کیا تو ان کے خلاف کارروائی کا اسے حق ہے, لیکن اسے کم از کم بھارتی سفارت خانے کو اس کی اطلاع دینی چاہیے تھی.
کم سے کم ایمبیسی کو یہ بتانا چاہیے تھا کہ آپ کا یہ آدمی اس الزام میں پکڑا گیا ہے اور ہم اس کے اوپر کورٹ مارشل کی کاروائی ہمارے یہاں شروع ہے. اگر آپ اس کی جو ہیلپ کرنا چاہیں لیگل وہ آپ کر دیں, فیصلہ ظاہر ہے جو کورٹ آپ کا کرے گا اس کو لوگ مانیں گے, پر آپ نے تو نیچرل جسٹس کے ان کا بھی کوئی اس کے اوپر عمل نہیں کیا. انڈین ایمبیسی کو بتایا نہیں, اخباروں کو بتایا نہیں, اس کے گھر والوں کو بتایا نہیں. آپ نے الگ سے ایک کورٹ بنا لیا اور جب اس کو سزا کا اعلان کر دیا تب آپ کہہ رہے ہیں کہ یہ ہم نے مقدمہ چلایا اور یہ سزا دی نمبر ایک. اس لیے انٹرنیشنل کورٹ شاید اس چیز کو دھیان رکھے گا.
پاکستان کا کہنا ہے کہ جادھو پر جاسوسی اور دہشت گردی کا الزام تھا جو ثابت ہوا ہے, اور قانون کے مطابق کسی دہشت گرد تک سفارتی رسائی نہیں دی جا سکتی. اس کا یہ بھی کہنا ہے کہ یہ معاملہ عالمی عدالت انصاف کے دائرہ کار سے باہر ہے. کلبھوشن جادھو کو 3 مارچ 2016 کو بلوچستان سے گرفتار کیا گیا تھا. ایک فوجی عدالت میں ان کے خلاف مقدمہ چلا اور شواہد کی روشنی میں انہیں سزائے موت سنائی گئی. بھارت جادھو کو بے قصور قرار دیتا ہے. سہیل انجم, وائس آف امریکہ, نئی دہلی.
جی, اور آپ لوگ جانتے ہیں اس کیس کو بہت دلچسپی سے دیکھا جا رہا ہے, سنا جا رہا ہے. فیس بک پہ ابھی سے ہی کامنٹس آ گئے ہیں. اعجاز وزیر نے لکھا ہے, کاشف خورشید, حامد علی میمن, سمیر خالد, ہم آپ کے کالز کا بھی انتظار کریں گے. لیکن قمر آغا سے ابتدا کرتے ہیں. آغا صاحب, آپ بتائیے, آپ سینئر صحافی تجزیہ کار ہیں, نئی دہلی میں ہیں, آپ بتا سکتے ہیں کہ بھارت کے لیے کیوں اتنا اہم ہو گیا کہ یادو کو بچایا جائے؟
دیکھیے, ہندوستان کے لیے یہ بہت اہم کیس بن چکا ہے اور پبلک اوپینین بھی اس کے فیور میں ہے کہ وہ بے گناہ ہے اور اس کو کسی بھی صورت سے سرکار کو بچانا چاہیے. اور آپ جانتے ہیں ہندوستان ڈیموکریسی بہت ڈیپ روٹیڈ ہے, بار بار الیکشنز ہوتے رہتے ہیں, اس کا سیدھا اثر گورنمنٹ پہ بھی پڑتا ہے. بھارت کا ماننا یہ ہے, یہاں پہ سبھی مانتے ہیں اس بات کو, کہ وہ ایک بے قصور آدمی ہے جن کو کہ ایران سے کڈنیپ کر کے یا ٹرک کر کے پاکستان لایا گیا, اور वो दूसरी चीज वो ये कहता है अगर वो आए हैं पकड़े गए हैं तो भारत को पूरा हक है कि वहाँ पे हाई कमिश्नर वहाँ पे है, मौजूद है, हाई कमीशन है, काउंसलर एक्सेस मिलनी चाहिए थी। और दूसरी तरफ ये भी कहते हैं कि उसका मानना ये है कि ये जो है जो वियना कन्वेंशन के खिलाफ है क्योंकि उसको अभी तक कोई काउंसलर एक्सेस नहीं मिली है। और उनका मानना ये भी है कि ये एक झूठा ट्रायल है और जिसके ऊपर गलत मामलों के ऊपर मबनी है और उनको बिला वजह इम्प्लीकेट किया जा रहा है। और पाकिस्तान इस बात खतरा इस बात का है कि पाकिस्तान ने ये कह दिया है साफ साफ कि जिनेवा कन्वेंशन लागू नहीं होता तो डर इस बात का है कि जजमेंट आने से पहले उनको पाकिस्तान फांसी भी दे सकता है।
अच्छा।
इस बात का काफी खदशा यहाँ नजर आ रहा है और उसकी वजह से यहाँ पे आम जनता में काफी दिलचस्पी है, मीडिया में भी काफी रिपोर्टिंग इसकी हो रही है बराबर और काफी हाई प्रोफाइल केस बन चुका है भारत के अंदर।
हम ISPR के साबिक एडिशनल डायरेक्टर कर्नल फारूक अहमद की तरफ आते हैं। कर्नल फारूक, अभी तक वाजे नहीं है कि कुलभूषण को कहां से पकड़ा गया था। भारत का कहना है कि ईरान से पकड़े गए, पाकिस्तान ने कहा बलूचिस्तान से पकड़े गए और ये भी कहा गया कि उन्होंने लंबा चौड़ा एक मंसूबा बनाया था बलूचिस्तान में और सिंध में दहशतगर्दी करने का। कुछ इसके जो हैं डिटेल्स बताइए।
जी, ये यकीनन पाकिस्तान और इंडिया के लिए एक बहुत हाई प्रोफाइल केस है, लेकिन इंडिया तमाम हकायक को माजी की तरह ट्विस्ट कर रहा है अपनी फेवर में। अगर उन पूरे भारत के लिए ये बड़ा हाई प्रोफाइल केस है ये, तो ये पाकिस्तानियों के लिए भी बहुत हाई प्रोफाइल केस है, स्पेशली उन लोगों के लिए जिनके बहुत से प्यारे दहशतगर्दी में कुलभूषण की कार्रवाइयों की वजह से अपनी जान से हाथ धो बैठे हैं। अभी मैं दो तीन चीजें इसमें फैक्चुअल बयान करना चाहता हूं जो कि यकीनन हेग में हमारे जो लोग इसको रिप्रेजेंट कर रहे हैं वो भी वहां एविडेंस के साथ इसको साबित करेंगे। सबसे पहली बात तो ये देखेंगे इस केस को ट्विस्ट इस तरह से कर रहे हैं कि जी ये ईरान से पाकिस्तान ने पकड़ा है, ऐसा बिल्कुल भी नहीं है, ये बलूचिस्तान से पकड़ा है। आजकल आपको पता है थ्रू सैटेलाइट और जियो फेंसिंग ऐसी चीजों का सुराग भी लगाया जा सकता है। तो सबसे पहली बात तो ये कि ये बिल्कुल बहुत बड़ा दिन दहाड़े बोलने वाला झूठ है। उसके बाद उसका जो एतराफी बयान है वीडियो में आप देखें तो आप उसकी बॉडी लैंग्वेज से आप अंदाजा कर सकते हैं ही सो कूल एंड काम बिकॉज ही नोज कि अभी मैं शिकंजे में आ गया हूँ और वो बिल्कुल सच बोल रहा है और उसकी बॉडी लैंग्वेज को ये किसी भी तरह से एनालाइज कर सकते हैं। तीसरी बात ये कि ये बहुत अच्छा हुआ कि ये इंटरनेशनली इस केस को हाईलाइट किया जा रहा है क्योंकि अभी पूरी दुनिया पूछेगी कि ये कुलभूषण साहब कौन है और ये पाकिस्तान में क्या कर रहे थे। और पाकिस्तान में आप ये देखें कि जब से कुलभूषण साहब पकड़े गए हैं और दायरा कार के अंदर आ गए हैं और उनको सजाए मौत हो गई है तब से वहां के वाकयात में बड़ी वाजह हद तक कमी आई है। तो मैं समझता हूँ कि ये तमाम पाकिस्तान के फेवर में है। और जो ये बात कर रहे हैं कि जी उसको वो हाई कमीशन से मिलने नहीं, तो ऐसा कोई दोनों मुल्कों के दौरान दरमियान कोई ऐसे कवानीन एग्जिस्ट नहीं करते। क्या वो उनका हाई कमीशन का मुलाजिम था या उसको कोई इम्यूनिटी हासिल थी, वो दहशतगर्दी में इन्वॉल्व था। और ये जरूरी नहीं है कि पाकिस्तान इंटरनेशनल कोर्ट ऑफ जस्टिस के बिल्कुल ये प्रव्यू में नहीं आता, वो तो उन्होंने बुलवाया और ये एक दिन की हेयरिंग है और पाकिस्तान को यकीनन ये प्लेटफॉर्म यूज करना चाहिए। अदरवाइज पाकिस्तान की हुकूमत या कोई भी यहाँ का इदारा ये सोच ही नहीं सकता कि कुलभूषण साहब यहाँ से बच के कहीं जा सकते हैं। ये रोजे रोशन की तरह यहाँ है, ही विल बी हैंग, क्योंकि ये हमारे पूरे पाकिस्तान के तमाम लोग इसको बहुत क्रिटिकली देख रहे हैं और दुनिया की कोई ताकत उसको उसकी सजा से नहीं बचा सकती। ये एक कुदरती अमल है और वो इस शिकंजे में खुद आके फंस गया है।
जी बिल्कुल, बहुत सारे सवालात हैं इस सिलसिले में। कमर आगा, ये बताइए कि हालांकि कुलभूषण का कहना है या ये सब कुछ भारत का कहना है कि कुलभूषण अंडर प्रेशर थे, लेकिन बाहर क्या हमारे पास तो ये है कि कुलभूषण ने कहा कि वो रॉ के लिए काम करते थे। उसके अलावा बहुत ज़्यादा शवाहिद जो सामने आए हैं, आप जानते हैं कि पिछले दिनों एहसानुल्लाह एहसन भी गिरफ्तार हुए थे, उन्होंने भी बताया कि रॉ किस तरह से फंडिंग करता है दहशतगर्दों की। ऐसे में ये बताइए कि आप लोगों के पास क्या है सबूत कि कुलभूषण मासूम है।
देखिए कई चीजें हैं नफीसा जी, सबसे पहली बात यह कि हमारे पास कई दर्जन दहशत गर्द हैं जो पाकिस्तानी भारत की जेल में मौजूद हैं, जो यहाँ पे डिफरेंट ऑपरेशंस में जिन्होंने किए हैं, जिसमें से एक तो बहुत ही बड़ा ऑपरेशन था बॉम्बे ताजमहल होटल और दूसरे होटल्स में जो हुआ था, इसको सारी दुनिया ने देखा, उसमें 166 से ज्यादा लोग मरे थे और उसके अलावा 6 अमेरिकन और इजरायली भी मरे थे, एक बात मई बात। उसके बाद बहुत से ये टेररिस्ट ऑपरेशंस में ज्यादातर ये खुदकुश हमले में आते हैं, इनका पकड़ना मुश्किल होता है, लेकिन अक्सर बेल्ट नहीं खुल पाती या नहीं जाते, अरेस्ट भी हो जाते हैं, तो वो भी बहुत से, ये एक नहीं पता नहीं कितने लोग होंगे जो इस तरह के मिलिटेंट अटैक्स में, ये कश्मीर ही नहीं है, ये पाकिस्तान के ज्यादातर लोग जो आते हैं ये पंजाब प्रोविंस के वहाँ के लोग होते हैं, उनमें के लोग हैं। दूसरी बात ये है कि जिनीवा कन्वेंशन दो मुल्कों के बीच में नहीं है, ये इंटरनेशनल कन्वेंशन है। अगर आप इंटरनेशनल यूनाइटेड नेशंस के मेंबर हैं तो आपको ये कन्वेंशन एंड ट्रीटीज जो है बहुत सी, उनको आपको ऑब्लिगेशन होता है, आपकी जिम्मेदारी बनती है कि उनको फॉलो करें, और उसी से ये गवर्नेंस, इंटरनेशनल गवर्नेंस होती है। दूसरी बात यह है कि अगर पाकिस्तान इसके खिलाफ जाता है इस कन्वेंशन के, तो फिर ये केस ऑटोमेटिकली यूनाइटेड नेशन सिक्योरिटी काउंसिल में आ जाएगा, और जहां पे इसके ऊपर डिबेट होगी और उसके नतीजे बड़े सख्त भी हो सकते हैं। तो मेरा कहने का मतलब ये है कि ये इंडिया और पाकिस्तान की बात के बीच नहीं है, हमारा पाकिस्तान के साथ बेसी है, हमारे उनके साथ एक रिलेशंस हैं और बराबर रिलेशंस चल रहे हैं, दोनों एम्बेसडर से एक दूसरों की जगह पे हैं, इसलिए एक्सेस दिलाना ये उनका फर्ज बन जाता है जो उन्होंने नहीं दिलाया। दूसरी बात ये कि ये उन्हीं ने इनको नहीं दिया, उनके वालदेन भी वहां जाना चाहते थे बच्चे से मिलने के लिए, ये कौन सा दुनिया का रूल है कि वालदेन उनसे न मिलने दिया जाए। तीसरी चीज ये है कि ये नहीं मालूम हम लोग को कि कितना टॉर्चर उनका हो चुका है, एक कन्फेशन स्टेटमेंट तो उसकी कोई वैल्यू नहीं है, जिसकी कि जिस तरीके से लिया गया होगा हम सब जानते हैं, लेकिन वो किसी कोर्ट ऑफ लॉ में नहीं माना जाएगा, और आज उसको रिजेक्ट भी कर दिया उन्होंने ICJ ने, तो वो तो अलग बात है, लेकिन ये है कि वालदेन को तो कम से कम मिलने दें। हम लोगों ने, भारत सरकार ने 16 उनके ऊपर उनको लेटेस्ट भेजे, और
ये सवाल मैं करना चाहूंगी कर्नल फारूक अहमद से। कर्नल फारूक, इनको काउंसलर एक्सेस नहीं दिया गया है, इसकी क्या वजह है?
देखिए मैं समझता हूँ ये जो भी है ये पाकिस्तान के मुल्की कवानीन के मुताबिक है, और जैसे कि हमारे एडवाइजर टू फॉरेन मिनिस्टर फॉरेन अफेयर्स भी बता चुके हैं, दे आर लुकिंग इनटू इट, और हो सकता है किसी स्टेज पे जाके वो इसकी फैमिली को इनसे मिलने दें, लेकिन क्या उससे इसके तमाम इल्जाम और चार्जेस खत्म हो जाएंगे? ये भारत बहुत ही भोंडे तरीके से इसको फॉलो कर रहा है, और बल्कि बहुत अच्छे है, ये यूनाइटेड नेशंस में जाना चाहिए ताकि हम वहां जाके कश्मीर की भी बात करेंगे और साथ कुलभूषण की भी बात करेंगे। और बल्कि मैं एक और बात कहता चलूं, ये जो कह रहे हैं कि जी हमारे पास पाकिस्तानी काफी तादाद में है, कोई एक ये मीडिया पे दिखा दें और उसका इसी तरह से एतराफी बयान दे दें, या फिर मुझे बताएं कि कोई इसी तरह का कोई आर्मी ऑफिसर इस लेवल का उनके पास है। बल्कि हमारे एक रिटायर्ड कर्नल हबीब हैं जो कि नेपाल में इंडियन एजेंसीज ने उनको ट्रैक किया है, और हमारे बावसूख जराये के मुताबिक उसको नेपाल से फिर इंडिया ले जाया गया है, जो कि ये किसी स्टेज पे उसको एज ए बार्गेन चिप यूज करना चाहेंगे। लेकिन उसके बारे में भी हमारे चीफ का बयान आ चुका है कि कुलभूषण के ऊपर कोई बारगेन किसी से नहीं हो सकती, उसको हमारे तमाम जराये ने उसको इंटरनेशनल स्टैंडर्ड प्रैक्टिस की तरह उसको ट्रायल किया गया है, उसको लॉयर की एक्सेस दी गई है। और ये देखें, एम्बेसडर को उसकी या हाई कमिश्नर को उसकी एक्सेस देना कोई बहुत बड़ी बात है? क्या उससे केस की नौइयत बदल जाएगी?
अच्छा,
बल्कि ये अच्छा किया कि नहीं दिया गया, क्योंकि इंडिया ने जैसे अभी ये उसके ऊपर इल्जाम लगा रहे हैं जी वहां से पकड़ा है, तो ये इनके इंडियन हाई कमीशन ने इसको बहुत ज्यादा ट्विस्ट करना था। मैं समझता हूँ कि ये पाकिस्तान ने बिल्कुल अच्छा किया है, और वो तमाम चीजें जो ICJ में आज पाकिस्तान लेके गया है, वो आई एम प्रीटी श्योर कि वो हमारे हक में फैसला आएगा एंड ही विल बी हैंग। क्योंकि इसके बाद बल्कि पाकिस्तान में एक और केस तैयार हो रहा है कि जितने लोग हजारों दहशतगर्दी में मारे जा चुके हैं, उनके तमाम लवाहिकीन जो हैं वो इस केस को ICJ में जाके इसके खिलाफ प्रसू करना चाहेंगे, ताकि भारत जो है वो उसकी कॉम्पनसेशन, हमारे उन मासूम जो जाने जाया हुए हैं उनकी कॉम्पनसेशन भारत अदा करे। तो मैं समझता हूँ इट इज ऑल पॉजिटिव, ये बहुत अच्छा हुआ है। इंडिया को कन्फ्यूजन में समझ नहीं आई और वो आईसीजी में उसको आईसीजे में ले गए हैं, और मैं समझता हूँ कि जरूर इसको वो यूनाइटेड नेशंस में भी लेके जाएं। ये तमाम पाकिस्तान के लिए पॉजिटिव डेवलपमेंट है जी।
आप दोनों हजरात हमारे साथ रहे, मैं आप लोगों को याद दिलाऊं कि आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और हम बात कर रहे हैं आलमी अदालत इंसाफ में कुलभूषण यादव पर भारत की जानिब से सजा की मौत को रोकवाने की कोशिश के बारे में। हमारे साथ सीनियर सहाफ़ी और सियासी तज्ज़िया कार कमर आगा हैं जो नई दिल्ली में हैं, और उनके साथ हैं ISPR के साबिक एडिशनल डायरेक्टर कर्नल फारूक अहमद। हमें बाज़ लोगों ने कॉल भी किया है, अबटाबाद से कॉल किया है जहूर अहमद ने, और LOC कश्मीर से कॉल किया है राजा इलियास ने। इस वक्त एक मुख्तसर ब्रेक लेते हैं।
प्रोग्राम हत्तार के हर इतवार को पाकिस्तान में रात 9 बजे फेसबुक पर भी आप मौजू के बारे में अपने ख्यालात का इजहार कर सकते हैं। सुनिए अपने खतों के जवाब ईमेल और फेसबुक के पैगामात मुदस्सरा मंजर के साथ। वॉइस ऑफ अमेरिका के प्रोग्रामों के बारे में अपनी राय दीजिए और शामिल हो जाइए हमारे लाइव शो में। मुफ्त कॉल करने के लिए हमारा नंबर है 0800-777-89।
अगर मालूमात का खजाना और एनसाइक्लोपीडिया का नाम है तो वो वॉइस ऑफ अमेरिका के प्रोग्राम है। अगर किसी को माँ की गोद का प्यार नहीं मिला, अगर वो चाहता है जिंदगी में मिले, तो वो रेडियो है। जो चीज किसी को अच्छा लगता है तो हमेशा तक सुनता रहता है।
माशाल्लाह आपके सब प्रोग्राम काबिले तारीफ हैं, बहुत अच्छी मालूमात होती है, पूरी दुनिया की खबरें देते हैं, हम लोग बहुत पसंद करते हैं।
फेसबुक पर रابطے के लिए लॉगिन कीजिए facebook.com/listenersletter और ईमेल के लिए पता है urduletters@voanews.com। खत आपके।
जी, हमें भारत के ज़ेर इंतज़ाम कश्मीर से भी कई लोगों ने लिखा है। हकीम इकबाल वहाँ से लिखते हैं, उसके अलावा फरामून, अदनान आफरीदी और काशिफ खुर्शीद ने मुख्तलिफ कमेंट्स दिए हैं इस मौके पे। हम इस वक्त LOC चलते हैं जहाँ से राजा इलियास कुछ कहना चाहते हैं। जी जनाब, बात कीजिए।
जी सलाम अलैकुम।
वालेकुम सलाम।
जनाब ये जो कुशरम यादव साहब जो है, ये शहीद आला साहब से पूछिए, ये जो पाकिस्तान में आवाज बच्चे जो है ये दम धमाकों से मरवाता रहा है, इनका तो मुआल कौन है? जब तक ऐसे को कब्र करदार तक नहीं बचाया जाएगा पाकिस्तान के अंदर कभी अमन नहीं आएगा। और दूसरा ये बादलों के ऊपर LOC के ऊपर डेली इंडिया की सारे की वायलेशन होती है, और अंजाम लगातार पाकिस्तान की फौज
वायलेशन
झूठा बेवकूफ।
अबटाबाद से जहूर अहमद कुछ कहना चाहते हैं।
जी
बात कीजिए।
अस्सलाम वालेकुम जी।
वालेकुम सलाम
जी, मैं ज़हूर अहमद बात कर रहा हूँ जलाबाद से।
जी बात कीजिए।
जी नफीसा मैडम, मैं आपका प्रोग्राम बड़ी दिलचस्पी सुनता हूँ। तो ये गुलभूषण जो है, ये इंडिया का जो जासूस था, इंडिया वालों से पूछे इसके पास 2 पासपोर्ट क्यों थे, एक पटेल के नाम का, एक दूसरे नाम का। एक दूसरी में ये जो कश्मीर की ये बाउंड्री पर ये रोजाना ये फहरम वगैरह होती रहती है, असल में इंडिया की मर्जी है पाकिस्तान की मीशत मजबूत ना हो। अगर पाकिस्तान की मीशत मजबूत होगी तो इंडिया टोटे टोटे हो जाएगा, मैं ये तवे से कहता हूँ।
अच्छा, शुक्रिया आपके कॉल करने का। मियाँ वाली से मुरीद खान कुछ कहना चाहते हैं। मुरीद खान बात कीजिए।
जो इंडिया की जो है ना हुकूमत ने कुलभूषण के मामले को जानबूझकर खराब कर दिया है, उल्टा उसको जो है ना नुकसान दे रहे हैं, फायदा नहीं दे रहे। मैं ये कहना चाहता हूँ कि किस मुंह से इंडिया जो है वो आलमी अदालत से इंसाफ लेता है, जो कश्मीर में बेगुनाह लोगों को कत्ल करता है, अंधा करता है, बेवा करता है, यतीम करता है, जमीन को जदाद छीनता है और उधर अबरू रेजी करता है, और उसकी 7 लाख फौज उधर जुल्म कर रही है। तो ये कि हमारे पाकिस्तान के बलूचिस्तान में जो है ना राज जो है ना जुल्म कर रही है।
शुक्रिया आपके कॉल करने का। कामयाब बंगश कुछ कहना चाहते हैं कोहाट से।
हेलो, अस्सलाम वालेकुम।
वालेकुम सलाम।
अगर पाकिस्तान का कोई शहरी भी इस तरह का केस करता है जिस तरह कुलभूषण ने किया है, तो यकीनन उसको भी यही सजा दी जाती जो कुलभूषण को दी गई है। और ये जिस आदमी ने जिसने इधर पाकिस्तान में आकर जासूसी की है, जासूसी तो एक अलग बात है, लेकिन इसने तो दहशतगर्दी की प्लानर है, ये तो गेमर है और सेंटर फॉरवर्ड का किरदार अदा किया है, तो इसको जो सजा हुई है वो बिल्कुल हक के, बिल्कुल हक पर।
शुक्रिया आपके कॉल करने का जी, आपकी बात हमने सुन ली। मलिक नायब खान कुछ कहना चाहते हैं कोहाट से।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
दीदी मैं अर्ज कर रहा हूँ कर्नल साहब से कि कुलभूषण को का केस तो आलमी अदालत में ले गए, क्या पाकिस्तान वाले या कश्मीरी भी आलमी अदालत में या हजारों कश्मीरियों का कत्लेआम चैलेंज कर सकते हैं या नहीं? मेहरबानी शुक्रिया
जी। गुलजमीन खान कुछ कहना चाह रहे हैं जी। जनाब बात कीजिए। जी जी बात कीजिए।
गुलजमीन बोलो। कुलभूषण के बारे में मैं ये पूछना चाहता हूँ कि पाकिस्तान की अदालत ने जो भी फैसला सुनाया है बहुत अच्छा फैसला सुनाया है, बाकी कश्मीर में अगर आलमी अदालत को इसने दरख्वास्त किया है अच्छी बात है, लेकिन आलमी अदालत को भी चाहिए कि कश्मीर में क्या हो रहा है, जो लोग मारे जा रहे हैं इस पर भी एक्शन चाहिए। मैं अपनी तरफ से रेडियो आपकी दुनिया की तरफ से कहता हूँ कि हमारे तरफ से आलमी अदालत को ये दरख्वास्त करता हूँ कि वो इस पर नजर रखी जाए।
जी शुक्रिया आपकी बात करने का। मोहम्मद तारिक चुख्ताई बहुत मुख्तसर बात कीजिए
जी। मैं हैरान इस बात पे हूँ कि कुलभूषण का केस आलमी अदालत में एक इतना स्पीडी ट्रायल में बहुत जल्द लगा, लेकिन इंतहाई अफसोस के साथ मैं बात करता हूँ कि एक कुलभूषण जिसके हमारा अदालती निजाम तो है ना, इधर चल रहा सुप्रीम कोर्ट में उसकी अपील भी अभी है, उसका राइट ऑफ अपील, लेकिन कश्मीर में लाखों मुसलमान जिनका कत्लेआम डेली होता है, क्या आलमी अदालत को
मेरे ख्याल है कि कर्नल फारूक ने इशारा दिया कि ये कश्मीर का मामला भी अक्वामे मुत्तहिदा में जा सकता है। कश्मीर से कॉलर हैं जी, अपना नाम बताएं और क्या कहना चाहेंगे।
वलायत खान।
अच्छा जी बात कीजिए।
मैं ये कहना चाहता हूँ कि ये पाकिस्तान के जो इदारे हैं या जो इतनी सुस्ती या ये जो इतने मामलात हुए हैं ये कैसे हुए हैं, अब कैसे सामने आ गई ये बात।
हम इस सेगमेंट को अभी वाइंड अप कर रहे हैं। अच्छा बाबर ने कॉल किया है मरी से। जी जनाब बात कीजिए।
हेलो नफीसा बिन, मैं आगा साहब से फोन करना सवाल करता हूँ कि ये बता दे मुझे कि ये जो गुलशन यादव है या राह जो पाकिस्तान में कर रही है, इसके पीछे अमेरिकन CIA है या मसाद है, क्योंकि ये अफगानिस्तान के अंदर जो खुलाई बना रहे हैं एयरपोर्ट उसको भी इस्तेमाल कर रहे हैं।
अच्छा शुक्रिया। हम इस सेगमेंट को अनकरीब ख़त्म करते हैं। कमर आगा दो सवाल, एक तो ये कि जो दो पासपोर्ट्स मिले हैं कुलभूषण के यहाँ इसकी क्या वजह बताते हैं, दूसरा क्योंकि हमें अगले सेगमेंट पे बात करना है CPEC के हवाले से, तो ये बताइए कि भारत ने चीन में जो CPEC पे मीटिंग हुई थी इस वीकेंड पे उसमें शिरकत से इनकार कर दिया, ये दोनों सवालात के जवाब दीजिए।
देखिए पहली बात तो ये है कि दो पासपोर्ट हैं या 10 पासपोर्ट हैं, जितने चाहें वो कह सकते हैं, कोई इसका सबूत नहीं है और बिल्कुल इस बात को नहीं माना जाएगा कि क्या है वहाँ पे कैसे हुआ बगैर काउंसलर एक्सेस के, बगैर देखिए किसी भी केस में कम से कम वकील तो उसकी मर्जी का आता है, उसको वकील तक नहीं मिला है और ये वन साइडेड केस है और इसमें कोई जान है नहीं, जिसको जी चाहे आप पकड़ लो, जिसको आप कह दीजिए कि वहाँ पे हूँ, वो एक रिटायर्ड नेवल ऑफिसर थे जो चाबहार में काफी दिनों से बिजनेस कर रहे थे, ईरान में उनका रिकॉर्ड बहुत अच्छा है और ईरान ने उनको एक सर्टिफिकेट भी दे दिया है ये कह के कि उन्होंने कोई इस तरह का गलत काम वहां नहीं किया। दूसरी तरफ जहां तक CPEC का है, चाइना पाकिस्तान इकोनॉमिक कॉरिडोर का, उसका सबसे बड़ा जो इनकार है करने का, पहली बात तो ये है कि ये वन रोड वन बेल्ट के खिलाफ इंडिया नहीं है, इसमें बहुत से पॉजिटिव चीज भी है और उसके ऊपर गौर यहाँ पे चल रहा है। दूसरी बात यह है कि चाइना का जो तरीका अमल है वो बेसिकली गलत है, वो चैलेंज करता है एग्जिस्टिंग ये जो इस वक्त जितने इंटरनेशनल इकोनॉमिक ऑर्डर जो है उनको चैलेंज कर रहा है और वो एक अपना नया ऑर्डर और नया सिस्टम लाने की कोशिश कर रहा है जिससे के नतीजे बहुत दूर तक जाएंगे, یہ وہ آرڈر ہے جو امریکہ نے سیکنڈ ورلڈ وار کے بعد اسٹیبلش کیا تھا, اور اس آرڈر سے ہی دنیا کی ترقی ہوئی اور چائنا کی بھی ترقی کا ایک وجہ یہ آرڈر تھا. یہ ورلڈ بینک کا, آئی ایم ایف انسٹیٹیوشن سے پولیٹیکل اکنامک سیکیورٹی اسٹیبلشمنٹ یا یہ جتنے کورٹ وغیرہ ساری چیزیں جو بنی ہیں انٹرنیشنل آرڈر میں, وہ اس کا ایک پارٹ ہے. تو یہ ایک بہت سیریس بات ہے, اس کو سوچنا پڑے گا پوری دنیا کو, ہندوستان اکیلا نہیں ہے, سب کو سوچنا پڑے گا. جو نئے بینکس بن رہے ہیں, جس طریقے سے ہندوستان ڈیولپمنٹ کے خلاف نہیں ہے, ڈیولپمنٹ ضرور ہونا چاہیے, لیکن ڈیولپمنٹ کا استعمال دوسرے ملکوں کے خلاف یا اپنے نیشنل انٹرسٹ کو پروموٹ کرنے کے لیے, خالی اپنے نیشنل انٹرسٹ کو پروموٹ کرنے کے لیے بہت زیادہ ٹینشن کریٹ کرنے جا رہا ہے, اور اس سے بہت سے دیشوں کو ایک بڑی فکر لگی ہوئی ہے, انڈیا اس میں سے ایک ہے. جہاں تک اکنامک سی پیک کا سوال ہے, کیونکہ یہ پاس ہو کے جا رہا ہے پاکستان اکوپائی ٹیریٹریز سے, جو بھارت کا ماننا یہ ہے کہ وہ بھارت کا ایک حصہ ہے, ایک انگ ہے, اور وہ پاکستان نے اس کے اوپر ناجائز قبضہ بنا رکھا ہے, اور بغیر ہندوستان سے بات کرے ہوئے وہاں پہ اس پائپ لائن کو لے کے جایا جا رہا ہے. تو ایک بڑا اسٹرانگ کیس ہے.
ہم اس سیگمنٹ کو یہاں ختم کرتے ہیں اور شکریہ ادا کرتے ہیں ہمارے دونوں مہمانوں کا. ہمارے ساتھ تھے بھارت سے سینئر صحافی اور سیاسی تجزیہ کار قمر آغا جو نئی دہلی میں ہوتے ہیں, اور ان کے ساتھ تھے آئی ایس پی آر کے سابق ایڈیشنل ڈائریکٹر کرنل فاروق احمد. بہت شکریہ آپ دونوں حضرات کا, اور ہماری طرف سے خدا حافظ. اس کے بعد ایک بریک لیتے ہیں.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
جی, آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں, اور ہم اپنے اگلے موضوع کی طرف آتے ہیں. موضوع یہ ہے کہ سی پیک کے حوالے سے چین میں پچھلے دنوں یعنی کہ اتوار کو ایک میٹنگ ہوئی تھی جس میں میاں نواز شریف بھی شریک تھے, اور اب بتایا جا رہا ہے کہ پاکستان میں چین نے ایک ماسٹر پلان تیار کیا ہے. 231 پیجز کا ماسٹر پلان ہے. جیسا کہ آپ نے قمر آغا کو سنا کہ بھارت نے اس میٹنگ میں شرکت نہیں کی, ان کے کچھ سیاسی اعتراضات ہیں, لیکن ہم جاننا چاہیں گے کہ یہ ماسٹر پلان کیا ہے, اور ہمیں اس سلسلے میں جوائن کیا ہے کرنل مقبول آفریدی نے. یہ سی پیک کمیٹی کے رکن ہیں, اور ان کے ساتھ ہیں ایس پی او, ایک غیر سرکاری ادارہ, اس کے سربراہ بلوچستان میں مختار چھلگری. ہمارے پاس اطلاعات بھی ہیں, آپ جانتے ہیں کہ بلوچستان میں اکثر دہشت گردی کے واقعات ہوتے ہیں اور اس کی وجہ سے بہت سارے مسائل پیدا ہوتے ہیں. ہم چاہتے ہیں کہ آپ یہ تازہ خبر سنیں. پیش کر رہے ہیں ستار کاکڑ.
بلوچستان میں گزشتہ 24 گھنٹوں کے دوران فرنٹیئر کور کے اہلکاروں کی گاڑیوں پر ہونے والے 2 بم حملوں میں 6 اہلکار زخمی ہو گئے, جنہیں کوئٹہ کے ملٹری اسپتال میں منتقل کر دیا گیا ہے. لیویز حکام کے مطابق پیر کی صبح فرنٹیئر کور بلوچستان کے اہلکار ایک گاڑی میں ضلع مستونگ میں معمول کی گشت پر تھے. اسپیلنجی کے علاقے میں نامعلوم مسلح افراد کی طرف سے سڑک کے کنارے نصب کیے گئے دیسی ساختہ بم سے گاڑی پر حملہ کیا گیا, جس سے 4 اہلکار زخمی ہو گئے. دھماکے سے گاڑی کو بھی نقصان پہنچا. زخمیوں کو فوری طور پر دوسری گاڑی میں مستونگ اور بعد میں کوئٹہ منتقل کیا گیا, جہاں ڈاکٹروں نے ایک زخمی کی حالت تشویشناک بتائی ہے. گزشتہ روز اتوار کو بھی ضلع کوئٹہ کے علاقے مارگٹ میں ریموٹ کنٹرول دیسی ساختہ بم کے ذریعے ایف سی کی گاڑی پر حملہ کیا گیا, جس میں فرنٹیئر کور کے 2 اہلکار زخمی ہو گئے تھے, جنہیں بعد میں سی ایم ایچ منتقل کیا گیا. ان حملوں کی ذمہ داری کلدب یونائیٹڈ بلوچ آرمی کی طرف سے قبول کی گئی ہے. گزشتہ ہفتے ضلع مستونگ میں سینٹ کے ڈپٹی چیئرمین مولانا عبدالغفور حیدری پر ایک خودکش حملہ کیا گیا تھا, جس میں 28 افراد ہلاک اور مولانا حیدری سمیت 42 زخمی ہو گئے تھے. پولیس حکام نے دھماکے کی تحقیقات کے لیے 2 کمیٹیاں تشکیل دے دی ہیں. اس حملے کی ذمہ داری داعش نے قبول کی تھی. اس واقعے کے بعد ہفتے کے روز ضلع گوادر کے علاقے پشوکان میں ایک سڑک کی تعمیر میں مصروف محنت کشوں پر نامعلوم مسلح افراد نے فائرنگ کر کے 10 مزدوروں کو ہلاک اور 1 کو زخمی کر دیا تھا, جن کے لواحقین کی مالی امداد کے لیے وزیر اعظم اور وزیر اعلیٰ بلوچستان نے 10-10 لاکھ اور زخمی کے لیے 5 لاکھ روپے کی مالی امداد کا اعلان کیا ہے۔ یہ امر قابل ذکر ہے کہ گزشتہ سال کوئٹہ میں ہونے والے 2 خودکش حملوں کے بعد صوبائی دارالحکومت کوئٹہ میں امن و امان کو برقرار رکھنے کے لیے شہر کے مختلف علاقوں میں فرنٹیئر کور بلوچستان نے درجن سے زائد چوکیاں قائم کی تھیں۔ تاہم پاک افغان سرحد پر چمن کے علاقے میں دونوں ممالک کے درمیان کشیدگی میں اضافے کے بعد کوئٹہ شہر میں ایف سی کی بیشتر چوکیاں خالی کر دی گئی ہیں۔ محکمہ داخلہ کے حکام کے بقول چوکیوں پر تعینات ان جوانوں کو پاک افغان سرحد پر بھیج دیا گیا ہے اور آلات معمول پر آنے کے بعد ان کو دوبارہ شہر میں تعینات کیا جائے گا۔ قدرتی وسائل سے مالا مال اس جنوب مغربی صوبہ بلوچستان میں بعض عسکری کلدم تنظیمیں صوبے کے ساحل اور وسائل پر مکمل اختیار کے لیے گزشتہ 1.5 عشرے سے جدوجہد کر رہی ہیں۔ اس دوران سیکورٹی فورسز دوسرے صوبوں سے بلوچستان میں محنت مزدوری اور یہاں آباد ہونے والے لوگوں کو نشانہ بنایا جاتا رہا ہے، جس میں اب تک ہزاروں افراد جان کی بازی ہار چکے ہیں۔ ستار کاکڑ، وائس آف امریکہ، کوئٹہ۔
جی، ہم شروع کرتے ہیں کرنل مقبول آفریدی سے۔ کرنل آفریدی، ہم نے دیکھا کہ پاکستان میں، بلوچستان میں خاص طور پہ دہشت گرد حملوں میں اضافہ ہوا ہے پچھلے 2-3 روز میں، خاص طور پہ جب میاں نواز شریف چین گئے اور وہاں چین نے ایک باقاعدہ ماسٹر پلان دیا پاکستان کے لیے۔ یہ بتائیے کہ سیکیورٹی میں کس حد تک اب اضافہ کیا جا رہا ہے، اور کچھ اس ماسٹر پلان کے بارے میں بتائیے۔
دیکھیں، جہاں تک آپ سیکیورٹی کی بات کر رہی ہیں،
جی جی،
4 دہائیوں سے اس علاقے میں لڑائی ہو رہی ہے جو افغانستان میں تھی۔ سب سے پہلے رشین آئے تھے، رشین کو ڈیفیٹ کرنے کے لیے امریکن آئے، امریکن نے پاکستان کی مدد کی، اور پھر یہ امریکن ہی تھے کہ پاکستان اور افغانستان کو بے مدد اور بغیر کسی ہیلپ کے چھوڑ کر امریکن چلے گئے تھے۔ یہاں پہ ٹنز آف امیونیشن بھی چھوڑ گئے تھے، اور ان کی ریبلیٹیشن کے لیے امریکن نے کچھ بھی نہیں کیا تھا۔
جی، تازہ صورتحال بتائیے۔ جی،
پھر 9/11 ہوا، اور 9/11 میں پھر امریکن آئے۔
جی جی،
اور 9/11 سے پہلے جب طالبان تھے، تو طالبان کے سپورٹ کرنے یا ریز کرنے میں بھی امریکن کا ہاتھ تھا۔
جی، اس وقت کی صورتحال بتائیے۔
جو فورن منسٹر تھی مس کلنٹن، اس نے اکنالج کیا ہوا ہے۔ تو یہ ہمارا جو ویسٹرن بارڈر ہے، یہ ڈسٹرب رہا ہے، اس میں کوئی شک نہیں ہے۔ لیکن جب ہم کمپیئر کرتے ہیں، لاسٹ 4 ڈیکیڈ کی وار کو ٹھنڈا ہوتے ہوئے بھی کچھ عرصہ لگے گا، اور میں آپ کو یہ یقین سے کہتا ہوں کہ کافی حالات بہتر ہوئے ہیں پاکستان میں، خاص کر ویسٹرن سائڈ پہ۔ ٹھیک ہے، یہ حالات ٹھیک ہو جاتے، مگر اس میں بھی مجھے ایک انڈیا کی طرف سے یا عراق کی طرف سے کچھ شرارت لگ رہی ہے، کیونکہ کوئی بھی ٹیررسٹ گروپ یا وہ گروپ جو کسی ملک کے خلاف ہوتا ہے، جب تک اس کو فورن ایڈ نہ ہو، وہ سروائیو نہیں کر سکتا۔
جی ہاں، بالکل۔ ہمیں یہ علم ہے کہ چینیوں کو تحفظ دینے کے لیے ایک سیکیورٹی فورس جو ہے وہ قائم کی گئی ہے۔ یہ بتائیے کہ اس میں کوئی اضافہ کیا گیا ہے، ان کو زیادہ تحفظ فراہم کرنے کے لیے اس وقت پاکستان کیا کر رہا ہے؟
دیکھیں، اس کے لیے ایک ڈویژن، ایس ایس ڈی اسپیشل سیکیورٹی ڈویژن کھڑا کیا ہے، جس میں 15,000 تک ٹروپس ہوں گے۔ لیکن اگر میرے سے کوئی پوچھے کہ یہ جو سیکیورٹی ڈویژن ہے، کیا یہ سیکیورٹی دے سکے گا یا نہیں دے سکے گا، میں آپ کو یہ بڑے واضح طور پر بتا دینا چاہتا ہوں کہ سیکیورٹی پرووائڈ کرنا فرام کاشمیر سے لے کر گوادر تک، یا چین خنجرار سے لے کر گوادر تک، یہ تقریباً 2,500 کلومیٹر راستہ بن جاتا ہے، جو کہ ایک بڑا گائیگنٹک ٹاسک ہے، بڑا سیکیورٹی فورسز کے لیے ایک بڑا چیلنج ہوگا۔ میرا اپنا یہ خیال ہے کہ ہمیں جو بھی ہمارے مشکلات ہیں پاکستان کے، ان لوگوں سے بات کرنی چاہیے۔ یہ جو آپ تخریب کاروں کی بات کر رہے ہیں، یہ ہزاروں میں بھی نہیں ہے، ہنڈرڈ میں ہے، اور ان کے ساتھ ان کو سیٹل کیا جائے معاملہ کو۔ اور اگر آپ اس کی ریئلسٹکلی انالیسس کریں، تو اگر ہنڈرڈ لوگ ہیں तो उनकी क्या ताकत होगी? क्या वो सेपरेशन कर सकते हैं?
जी
सेपरेशन कर सकते हैं। क्या वो क्या उनके अजायम है? वो सिर्फ शरारत कर सकते हैं और कुछ भी नहीं कर सकते हैं।
कर्नल मकबूल, आप हमारे
गवर्नमेंट को
जी कर्नल
इनके साथ नेगोशिएट करें इनके, ठीक है, अगर इनके किसी के जायज प्रॉब्लम्स हैं जो सर मचा रहे हैं, पहाड़ों पे गए हुए कुछ जायज प्रॉब्लम है, उनको जरूर मदद करें और उनको अपने साथ मिलाएं। ये हम एक इकोनॉमिक प्रोजेक्ट पे जा रहे हैं, सी पैक, जो कि बहुत बड़ा प्रोजेक्ट है, और मैं ये कहूंगा कि इसके लिए हमें सिक्योरिटी नहीं बल्कि सिक्योर एनवायरमेंट चाहिए।
जी हाँ,
ताकि दुनिया के लोग जो बिजनेस कम्युनिटी है, बिजनेस कम्युनिटी जो इंटरनेशनल बिजनेस कम्युनिटी एज वेल एज नेशनल बिजनेस कम्युनिटी, ताकि वो आसानी से अपना बिजनेस कर सकें, न कि वो सिक्योरिटी प्रॉब्लम वहाँ पे हों।
कर्नल मकबूल, आप हमारे साथ रहे हैं। हम एक गैर सरकारी इदारा SPO के सरबराह मुख्तियार छलगरी की तरफ आते हैं। मुख्तियार छलगरी, ये बताइए, मियां नवाज शरीफ पाकिस्तान एक मास्टर प्लान लेकर आए हैं चीन की तरफ से, 231 पेजेस का प्लान है, और इसकी इस वक्त डॉन में भी काफ़ी उन्होंने तफसील बताई है। एक दिलचस्प इसका पहलू ये है कि हम समझते थे कि सिर्फ इंडस्ट्रीज़ को बढ़ाने के लिए चीन आ रहा है, लेकिन अब पता चला है कि ज़रात को आगे बढ़ाने के लिए उनके पास कई तजावीज़ हैं। ये बताइए, अवामी फ़ायदे की क्या क्या तजवीज़ें आप देखते हैं इस मास्टर प्लान में?
थैंक यू वेरी मच जी। सबसे पहले तो मेरे ख्याल में मतलब ये पॉजिटिव चीज़ है, अगर बलूचिस्तान के हवाले से है कि बलूचिस्तान के अवाम को इससे क्या फ़ायदा मिलेगा, जिस तरह आपने खुद कहा है कि इसमें ज़रात का भी जिक्र है और ज़रात के हवाले से भी काफ़ी इंटरवेंशन होंगे। तो मैं समझता हूँ कि बलूचिस्तान एक पोटेंशियल प्रोविंस है ज़रात के एतबार से, क्योंकि पूरे मुल्क का 47% हिस्सा है और इसमें मेरे ख्याल में अभी भी लाखों एकड़ ज़मीनें जो बिल्कुल जो है वो वर्जन पड़ी हैं और बंजर पड़ी हुई हैं। अगर इस तरह के मतलब जो है वो ज़राए डेवलप किए जाएँ, यानी पानी के निज़ाम को बेहतर किया जाए, यूटिलाइजेशन ऑफ वाटर को बेहतर किया जाए, फ्लड वाटर को बेहतर किया जाए और ज़रात में कोई नए टेक्नोलॉजी इंट्रोड्यूस किया जाए, तो इससे बहुत काफ़ी पोटेंशियल हो। लेकिन मकसद ये है कि मेरे ख्याल में ये सारी चीज़ें करेगा कौन? देखिए, सीधी सी बात है, मतलब जो है वो क्योंकि बलूचिस्तान के लोग तो बिल्कुल भी इससे मायूस हैं। मैं पर्सनली इस अमल को बहुत बेहतर समझता हूँ और कि डेवलपमेंट हो, हम प्रो डेवलपमेंट लोग हैं, प्रोग्रेसिव लोग हैं, हम सोचें सारी सिविल सोसाइटी इसी तरह है, लेकिन मसला ये है कि जो हमारे हुक्मरान हैं उनकी नीयतें अभी तक बिल्कुल भी सही नहीं हुई। जिस तरह अफरीदी साहब कह रहे थे कि 40-50 सालों से जो जंग थी, ये थी, वो इसी रीजन में थी, और अभी तक भी मैं समझता हूँ कि ये क्यों, इसमें कोई जंग ऐसे कोई ख्वाब में किसी को नहीं उतरा था, बल्कि ये हमारी गलत पॉलिसियों की वजह से हुआ है। और आज तक जो हमारे हुक्मरान है इस बात को रियलाइज नहीं करते कि हमारी जो फॉरेन पॉलिसी है वो गलत फॉरेन पॉलिसी की वजह से, और हमारी जो इंटरनल पॉलिसी है यहाँ पे मुल्क के अंदर, वो भी बिल्कुल जो है वो आज तक हमारे सियासी लोगों के हाथ में नहीं है, जिसकी वजह से ये पॉलिसी जो है वो जो भी आए इकोनॉमिक पॉलिसी हो, एटलीस्ट इसको कौन चलाएगा? जहर मतलब जो है वो हुकूमत ही चलाएगा, लेकिन हुकूमत खुद बेबस है। आज अगर नवाज शरीफ साहब हैं, मैं दावे से कहता हूँ कि नवाज शरीफ साहब को ना तो फॉरेन पॉलिसी पे अख्तियार है ना इंटरनल पॉलिसी पे अख्तियार है, क्योंकि इंटरनल पॉलिसी पे अगर उसको अख्तियार होता तो इस वक्त मतलब जो है वो देखे आज तक मतलब जो है वो जो मामलात हैं वो सूबे नहीं चलाते। 18वीं तरमीम आज तक मतलब जो है नाम निहाद के तौर पर मतलब जो है उसको इस्तेमाल किया जाता है, लेकिन आज तक इसकी इम्प्लीमेंटेशन के बहुत सारे प्रॉब्लम है। सूबे अंदर से बिल्कुल भी मायूस है कि वफाक का हमारे साथ कोई मुखलिसाना रवैया कर रहा है। आज तक ये जितने भी अच्छे इकबाल साहब हैं ये वो सारे बिल्कुल जो है वो वैसे के वैसे नाम निहाद नारे लग रहे हैं। बलूचिस्तान के लोगों का इस पर कोई भी इतमाद नहीं है, क्योंकि पिछले 70 सालों से लोग इतमाद नहीं करते।
जी जी जी, और बिल्कुल मुख्तार छलगरी, हमें इल्म है कि जब मुल्क कमजोर होता है या उसके अंदर कमजोरियां होती हैं तो गैर मुल्की उसका फायदा उठाते हैं, लेकिन क्योंकि ये इस वक्त हमें कुछ कॉल्स आई हैं, हम कराची चलते हैं जहाँ से एक साहब हैं हसन, जो CPEC के हवाले से कुछ कहना चाहते हैं। हसन اچھا کراچی سے ہمیں کمی کالز آتی ہیں اور شاید ان کو اس وقت آواز نہیں آ رہی ہے. ہمیں بہت سارے لوگوں نے فیس بک پہ بھی کانٹیکٹ کیا ہے. فرامون نے کانٹیکٹ کیا, ابو بکر صدیق, حامد علی میمن اور توقیر چختائی, وہ اور کوئٹہ سے ہمیں کال کیا ہے سید عمر زمان نے. جی جناب بات کیجئے سید عمر زمان.
یہ نام آپ نے غلط پڑھا ہے, سید نعمان کوئٹہ سے بول رہا ہوں جی.
ٹھیک ہے ٹھیک ہے, بات کیجئے.
یہ ماسٹر پلان جو آیا ہے نواز شریف کی طرف سے, ہمیں
یہ چین کی طرف سے آیا ہے, نواز شریف کی طرف سے نہیں ہے.
ہمارے لمحہ لمحہ ساتھ دینے والا ملک ہے, ہمارا دوست ملک ہے, اور ہمیں مکمل اعتبار ہے. اعتماد زرعی حالات میں شعبے میں بھی وہ ہماری مدد کرے گا, اور ویسے بھی مطلب ہر شعبے میں ہماری مددگار ثابت ہوگا انشاءاللہ.
یہ ماسٹر پلان چین کی طرف سے آیا ہے, نواز شریف کی طرف سے نہیں. آپ کی کال کرنے کا شکریہ. مری سے بابر عباسی کچھ کہنا چاہتے ہیں. بابر عباسی
آپ کے ساتھ ہیں؟
جی جی جی, بات کیجیے.
یہ میں کرنل صاحب کو سوال کرتا ہوں کہ خدا کے لیے یہ افغانستان کا بارڈر بند کریں تاکہ ٹیررسٹ جتنے بھی ہیں ان کا کم از کم اندر جو ہیں ان کا آدمی ہماری فورسز جو ہیں ان کا کلر کما کر سکیں, کیونکہ یہاں جو کنٹینروں میں آتے رہے ہیں پہلے آج سے پانچ سات دس سال پہلے, اور اسی طریقے سے وہ کراچی تک جاتے رہے, وہاں دکانوں کے نیچے اسلحہ ملتا رہا, بندے اسی طریقے سے ملتے رہے, تو جب تک یہ چمن کا بارڈر سیل نہیں ہوگا اس وقت تک یہ
شکریہ آپ کی کال کرنے کا. جی جی,
کیونکہ ان کی بیرونی دنیا ان کی.
جی جی, قصور سے رزاق کچھ کہنا چاہتے ہیں؟ رزاق جی. وعلیکم السلام.
یہ جو سی پیک ہے یہ ایک بہترین منصوبہ ہے خطے کے لیے, تو سعودی عرب کا رجحان کدھر ہے اس کا مجھے نہیں پتا چل رہا.
اچھا شکریہ.
شامل ہے سعودی عرب.
کرنل مقبول آفریدی, کیونکہ کچھ سوالات جو اٹھے ہیں اگر بہت مختصر, کیونکہ ہم اس سیگمنٹ کو عنقریب ختم کریں گے, بہت مختصر بتائیے کہ یہ جو ماسٹر پلان چین کی طرف سے آیا ہے آپ کی نظر سے گزرا, اور اس کے جو ہیں وہ چیدہ چیدہ جو ہیں نکتے وہ ذرا بتائیے.
میں یہ کہوں گا کہ دیکھیں ماسٹر پلان جو گوادر کا ہے اس میں میں تو ایک آپ کو بتاؤں کہ 99% جو بلوچستان کے لوگ ہیں جو بلوچ ہیں وہ اس کے حق میں ہیں. ٹھیک ہے کچھ لوگ ریزنٹمنٹ اس کو کر رہے ہیں اور اس کو گورنمنٹ کو ٹیکل کرنا چاہیے. جہاں تک اکنامک پروجیکٹ ہے یہ جو سی پیک ہے یہ ایک اکنامک پروجیکٹ ہے, اس کو گورنمنٹ کو چاہیے کہ بلیک اینڈ وائٹ میں لائے, ہر ایک چیز کو بلیک اینڈ وائٹ میں لائے. کیونکہ دیکھیں جب تک یہ ٹرانسپیرنٹ نہیں ہوگا, جب تک یہ پارلیمنٹ میں ڈسکس نہیں ہوگا, جب تک ایک کاؤنسل آف کامن انٹرسٹ میں ڈسکس نہیں ہوگا, اور جب تک اینڈ یوزر کو اس کا استعمال کا پتہ نہیں ہوگا جو اینڈ یوزر بزنس کمیونٹی ہے, اس وقت تک یہ فلی اس کا ہم ایڈوانٹیج نہیں لے سکتے ہیں. میں تو کہتا ہوں کہ اس کو ٹرانسپیرنٹ کرے گورنمنٹ, اور تمام اسٹیک ہولڈرس کو اپنے ساتھ رکھے تاکہ جس طرح ایگریکلچر ہے وہ بھی ڈیولپ ہونا چاہیے. لیکن میں میرے سے اگر کوئی پوچھتا کہ سب سے پہلے گوادر پورٹ کو آپریشنل کرے, کیونکہ جب وہ آپریشنل ہوگا تو اس کے بعد آپ کی ماربل کی انڈسٹری جو ہے اس کو بھی ڈیولپ کر سکتے ہیں. آپ ایگریکلچر کو کریں, آپ اکنامک زون بنائیں, آپ پاور پروجیکٹس لگائیں, وہ بعد میں کریں. لیکن اس میں ٹھیک ہے ایگریکلچر بھی ہماری ریکوائرمنٹ ہے, انڈسٹری بھی ہے, ٹوریزم ہمارا بڑا اچھا ہو سکتا ہے پاکستان میں, کیونکہ ہمارے پاس کوسٹ بھی ہے, ہمارے پاس ڈیزرٹ بھی ہے, اور ہمارے پاس بڑا خوبصورت ناردرن ایریا ہے. بلکہ میں یہ کہوں کہ ٹوریزم کے لحاظ سے اگر ناردرن ایریا اگر چائنا اپنے ایریا میں کرتا ہے کاسٹر سائڈ پہ جو ان کا بڑا خوبصورت ٹوریزم کرتا ہے, تو اس کا ہم بھی ایڈوانٹیج اٹھا سکتے ہیں.
جی ہاں,
تو اوور آل اگر یہ سی پیک دیا جائے تو اٹ از اے فیس چینجر فار پاکستان, اور اس میں جو سب سے امپورٹنٹ جگہ ہے وہ گوادر ہے. گوادر از گوئنگ ٹو بی دی اکنامک ایپی سینٹر آف دی ورلڈ, اور جو انڈیا اس کو انڈیا نے ابھی اس کو جو جوائن نہیں کیا ہے, ابھی ریسنٹ یہ بی آر ایف میں جو یہ بیلٹ اینڈ روڈ فورم کو نہیں جوائن کیا ہے, لیٹ می ٹیل یو انڈیا اکیلا رہ گیا ہے, انڈیا سرپٹا رہا ہے, اور وہ انڈیا ہر صورت میں اس کو جوائن کرے گا. دیکھیں اس ریجن میں چائنا اس میں شامل ہے, پاکستان اس میں شامل ہے, इसमें पूरा सेंट्रल एशिया शामिल है, इसमें रशिया शामिल है, एक साउथ पैसिफिक कंट्री शामिल है, सिर्फ एक इंडिया नहीं शामिल है इसमें। इंडिया विल रिपेंट और इंडिया आएगा इसमें, क्योंकि उसको बड़ा फाइनेंशियल लॉस है। वो सेंट्रल एशिया को रीप नहीं कर सकता है जब तक वो पाकिस्तान से उसका रास्ता नहीं गुजरेगा। अगर वो उसका ख्याल है कि चाहे बाहर से वो जाएगा और अपनी चीज रिक्वायरमेंट पूरी करेगा, तो चाहे बाहर एक बहुत बड़ा एक बहुत छोटा पोर्ट है और गवादर जबकि डीप सी पोर्ट है। तो मैं ये कहूंगा कि इंडिया को इसको बड़े तहम्मुल से इसके ऊपर सोचना चाहिए और इसको रिविजिट करे अपनी पॉलिसीज को। इंडिया ये जो हेजमोनिक पॉलिसीज इंडिया ने अभी अपनाई हुई है या खामखा इसमें रोड़े अटका रहा है, तो मैं तो ये कहूंगा कि इनके थिंक टैंक्स इसको दोबारा रिविजिट करें और उस पर सोचें कि हमें सीपैक में जाना है और बाहर में जाना है या नहीं जाना है। लेट मी टेल यू, इंडिया भी इसका बहुत बड़ा बेनिफिशियरी हो सकता है बाहर का,
अच्छा,
अगर वो इसमें पार्टिसिपेट करता है।
अच्छा, बहुत शुक्रिया, क्योंकि इस सेगमेंट को हम यहाँ ख़त्म करते हैं। हमारे साथ थे सी पैक कमेटी के रुकन कर्नल मकबूल अफरीदी और उनके साथ थे गैर सरकारी अदारा एस पी ओ के सरबरा बलूचिस्तान में मुख्तियार छलगरी। बहुत शुक्रिया आप दोनों हजरात का और हमारी तरफ से खुदा हाफिज। इसके बाद एक ब्रेक लेते हैं।
सामीन, हमारे प्रोग्राम मेरी कहानी का दिन जुमेरात के बजाय अब बुध हो गया है।
तो हर बुध को पाकिस्तान में रात 9 से 9:30 बजे और भारत में 9:30 बजे से 10 बजे तक सुनिए हमारा प्रोग्राम मेरी कहानी।
और हमारा प्रोग्राम कुछ तो कहिए बदस्तूर हफ्ते के रोज आप सुन सकते हैं, लेकिन वक्त उसका भी तब्दील हो चुका है और अब ये प्रोग्राम आप सुनेंगे पाकिस्तान के वक्त के मुताबिक रात 9 और भारत में 9:30 बजे। हर बुध को प्रोग्राम मेरी कहानी और हर हफ्ते को प्रोग्राम कुछ तो कहिए मीडियम वेव्स 972 किलोहर्ट्ज पे।
आप ये प्रोग्राम उर्दू सर्विस के फेसबुक पेज पर लाइव भी सुन सकते हैं और इस दौरान अपने मैसेजेस हमें भेज सकते हैं। हमारा फेसबुक एड्रेस है www.facebook.com/voaurdu।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और हम लौटते हैं अमेरिका की तरफ और अमेरिका और मशरक़ वस्ती से मुंसलिक इस खबर की तरफ। जैसे कि आप लोगों ने खबरों में सुना होगा कि अमेरिका के सदर डोनाल्ड ट्रंप अब मशरक़ वस्ती का दौरा करेंगे। अगले हफ्ते वो सऊदी अरब जाएंगे और कहा जा रहा है कि 56 अरब और मुस्लिम लीडरान उनसे मिलेंगे। हम बात करेंगे कि मियां नवाज शरीफ से भी उनकी मुलाकात मुतवक्के है, लेकिन इस वक्त हमें ज्वाइन किया है प्रोफेसर फैजान हक ने, ये मुस्लिम स्टडीज पढ़ाते हैं बफलो स्टेट यूनिवर्सिटी में। प्रोफेसर फैजान, सबसे पहले तो ये बताएं कि डोनाल्ड ट्रंप तो वैसे ही गैर मामूली काम करते हैं, लेकिन ये इनका सऊदी अरब जाना कितना गैर मामूली नजर आता है, क्योंकि उनके बयानात मुसलमानों के हवाले से काफी मुतनाज़े रहे हैं।
सुनने वालों को बहुत सलाम दो और प्यार अल्लाह ताला उनको अपनी मान में रखे। आपने सही फरमाया, डोनाल्ड ट्रंप जो हैं वो अनप्रेडिक्टेबल होते हैं अपनी पॉलिसीज में, लेकिन अब हम ये देखते हैं कि डोनाल्ड ट्रंप की जो पॉलिसीज मुस्लिम दुनिया के बारे में थी उनमें एक ठहराव आ रहा है और उसके साथ साथ एक कॉम्प्रीहेंसिव अप्रोच आ रही है। लगता है कि वो पॉलिसी मेकर जो कि ज्यादा बुर्दबार हैं उनकी उनके हलकों में, उनका असरो रसूख आहिस्ता आहिस्ता बढ़ रहा है और ये जो उन्होंने फैसला किया है कि अपना पहला गैर मुल्की दौरा जो है वो सऊदी अरब यानी एक मुसलमान मुल्क के लिए होगा और वहाँ और मुसलमान ममालिक जो रहनुमा हैं वो भी लाएंगे, वो भी तशरीफ लाएंगे। ये एक इंतहाई अनएक्सपेक्टेड है, लेकिन इसके साथ साथ प्रेसिडेंट ट्रंप जो हैं उनकी उनको बहुत सपोर्ट और बूस्ट मिलेगा मुसलमान ममालिक में, लेकिन ये इस बात पर मुनसर होता है कि वहां जाकर इनकी जो टीम है उनकी बॉडी लैंग्वेज क्या होती है, वो किस तरह बात करते हैं और क्या डिमांड करते हैं और क्या लेते हैं देते हैं। और मेरे ख्याल में ये खुशाइंद होगा क्योंकि प्रेसिडेंट ओबामा के जमाने में अमेरिका की पॉलिसी जो थी मशरक़ वस्ती में वो एक ऐसी पॉलिसी थी जो प्रो सऊदी अरेबिया नहीं थी और उसमें एक ईरान की तरफ झुकाव हमें नजर आता है, लेकिन अब देखते हैं कि प्रेसिडेंट ट्रंप जो हैं वो अपने जो रवायती इत्तेहादी सऊदी अरब हैं
उनको मजबूत देखना चाहते हैं और वो आप जो अमेरिका की अपनी वेट है या अपना वजन है वो सऊदी अरब के खाने में डालना चाहते हैं।
जी जी, हम अनकरीब पीएमएल नून के सीनियर रहनुमा सिद्दीकुल फारूक को भी सुनेंगे, लेकिन क्योंकि हमें बहुत सारे लोगों ने कॉल किया है, बहुत मुख्तसर उनको मौका देना चाहते हैं। असलम अटक से कुछ कहना चाहते हैं।
मैं मियां अकरम अटक शहर से अर्ज कर रहा हूँ। नफीसा बहन, बात यह है कि डोनाल्ड ट्रंप साहब को मैंने मुसलमानों को खूब रेवड़ा दिया है इराक में, अफगानिस्तान में, लीबिया में, शाम में, लेकिन ये बताएं कि शुमाली कोरिया के सामने डोनाल्ड ट्रंप क्यों घुटने टेक गए हैं? मुझे वो फैजान अक्षर ये जवाब दें।
अच्छा, और कश्मीर से कॉल किया है सूबेदार मोहम्मद इकबाल ने।
जी अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम सलाम।
मैं सूबेदार मोहम्मद इकबाल सुबानी गाई से मैं बात कर रहा हूँ। तो मैं तो आज कहीं आउट हुआ हूँ, मैं आपकी एक जो है ना मुख्तसरी बात ही करूँगा और इस मौजू से हटकर बात कर रहा हूँ, क्योंकि मेरे पास आज रेडियो भी नहीं है, पता नहीं मौजू कौन सा है, तो मैंने टेलीफोन लगाया है। तो काइंडली मैं गुजारिश करना चाहता हूँ कि मेरे जो है ना हमारे वजीर आजम साहब और या नून लीग के हैं, तो ये जो है तालीम, ये
आप जरा सा मौजू से हट गए हैं, आपने रेडियो नहीं सुना था, आपके कॉल करने का शुक्रिया। खालिद उमर नियाजी कुछ कहना चाहते हैं। जी जनाब, बात कीजिए।
अस्सलाम वालेकुम, खालिद उमर नियाजी मियां वाली पाकिस्तान से। जी
जी जी, बात कीजिए।
तो अपना आपके रेडियो का शो इधर आ नहीं रहा, इसलिए ये भाई भी इसी तरह नहीं पता कर रहा था, शो आज नहीं आ रहा। तो ये जो ये असल में जो ये अमरीका है, ये यूरोपियन ममालिक है, ये हमारे जो है ना कि मुसलमानों की दुश्मनी में हर जगह पहुंच जाते हैं। अमरीका अकवाम मुतहदा मिल के वह हमला कर देते हैं, मुल्क को बादशाह को सदर को ख़त्म करके लिया अपने मुताबिक बना लेते हैं, और दूसरे ममालिक जो मुसलमान नहीं है उनके लिए ये कुछ नहीं करते। कई ऐसी मिसालें हैं, उनको तो कुछ नहीं कहते, सिर्फ मुसलमान दुश्मनी को इराक लीबिया इसके साथ साथ जो और ममालिक।
अच्छा, शुक्रिया 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 शुक्रिया। इस वक्त हमें पीएमएल नून के सीनियर रहनुमा सिद्दीकुल फारूक ने ज्वाइन किया है और उनसे बातों का सिलसिला जारी रखते हैं। फारूक साहब, आपके इल्म में है कि डोनाल्ड ट्रंप अगले हफ्ते सऊदी अरब जाएंगे
वहाँ।
जी
हेलो।
जी फारूक साहब, आपको आवाज आ रही है?
आपकी आवाज सही नहीं आ रही।
जी हम तो आपको सही सुन पा रहे हैं।
अब आपकी आवाज आ रही है।
अच्छा जी,
आवाज आ रही है।
जी तो बुनियादी तौर पे आप बताइए कि मियां नवाज शरीफ बहुत मुमकिन है कि डोनाल्ड ट्रंप से अगले हफ्ते मिलेंगे जब डोनाल्ड ट्रंप सऊदी अरेबिया जाएंगे। आप क्या देखते हैं, इनके ताल्लुकात किस किस्म के हैं? यानी कि दोनों तो बिजनेसमैन हैं, लेकिन इसके अलावा क्या मुश्तरक बातें देखते हैं?
जी मैं ये समझता हूँ कि अगर आप बिजनेसमैन का जो एक सिफत है वो दोनों की मुश्तरक है, तो दोनों अपनी अपनी कौमों के मुंतखब चीफ एग्जीक्यूटिव हैं।
जी जी।
और दोनों को प्रैग्मेटिक होना चाहिए, और मैं ये समझता हूँ कि अमेरिका चूंकि सुपर पावर है और उसके सदर होने के नाते उन्हें न सिर्फ अपने मुल्क के मफादात अजीज होंगे बल्कि अमरीका की जिम्मेदारी है कि वो पूरी दुनिया में इंसानियत के लिए भी काम करें और बड़ी मारूजी तौर पर ऑब्जेक्टिवली काम करें, सब्जेक्टिव से ज्यादा। वो मैं समझता हूँ कि अमरीका का इमेज जो है वो और बेहतर करने में मदद करेगा। और जब पाकिस्तान के हवाले से डोनाल्ड ट्रंप साहब के बयानात भी अच्छे थे और वजीर आजम नवाज शरीफ की भी सोच यही है कि दुनिया में अमन भी होना चाहिए, पाकिस्तान अमन में और तरक्की में एक बड़ा किरदार अदा करे, तो मेरा ये ख्याल है कि ये मीटिंग अच्छी रहनी चाहिए।
अच्छा प्रोफेसर फैजान, आप बताइए कि सात मुस्लिम ममालिक पर जिस तरह से डोनाल्ड ट्रंप ने एक बैन लगा दिया, आपके ख्याल में अब वो महसूस करेंगे कि मुस्लिम दुनिया को जीतने के लिए उन्हें कुछ दिखाना पड़ेगा इस जद्दा जाने के बाद? जी प्रोफेसर फैजान, प्रोफेसर फैजान की आवाज़ इस वक्त नहीं आ रही है। हम ان کو دوبارہ لیتے ہیں. لیکن ہمیں جن لوگوں نے کال کیا ہے بہت مختصر ان کو سنتے ہیں. محمد شفا چترال سے کچھ کہنا چاہتے ہیں.
السلام علیکم.
وعلیکم السلام. کہیے.
نفیسہ بہن, بہت زبردست, بڑا صحیح اقدام ہے 56 اسلامی ممالک کے سربراہوں سے ملنا. خداوند تعالیٰ ہمارے سربراہوں کو توفیق دے کہ اپنے مسائل سے آگاہ کرے اس کو. ایسا نہ ہو کہ اپنے کرسیاں بچانے کے لیے اس کو خوش آمدید کہیں, ان کے ساتھ کوئی ہمارے مسائل کے جیسے کشمیر.
شکریہ 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 شکریہ, آپ کی بات ہم نے سن لی, شکریہ. ڈی آئی خان سے یاسین کچھ کہنا چاہ رہے ہیں. جی جناب, بات کیجیے. ڈی آئی خان سے یاسین. اچھا, ان کو آواز نہیں آ رہی.
دورہ جڑا اس نو اساں ویلکم آ دیاں سعودی نو, لیکن اسادے دے وچ روس نال لڑا کے سانو دہشت گردی دا تحفہ دتا, عراق نو تحفہ دتا ہے, شام نو دتا ہے, لیبین دتا ہے, عراق اس نو, افغانستان نو دتا ہے, ہن سعودی نو کے تحفہ مل سی جی امریکہ دی طرفوں.
اچھا, اس کا جواب پروفیسر فیضان حق دیں گے. جی پروفیسر فیضان, آپ جی آپ جواب دیجیے. جی پروفیسر فیضان حق, ان کو میری آواز. جی 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 جی,
میں نے کہا کہ وقت کم ہے اور مقابلہ سخت,
بہت سخت ہے. جی ہاں جی جی,
اس میں یہ ہے کہ امریکہ جو ہے وہ ایک علاقائی طاقت ہے اور ایک بہت بڑی طاقت ہے دنیا میں ایک قوم کی حیثیت سے, اور وہ چاہتے ہیں کہ ان کے مفادات کی حفاظت ہو, اور جس طرح وہ چاہیں گے اسی طرح وہ کریں گے. لیکن سعودی عرب میں جو یہ ملنا ہے, یہ ایک امریکہ نے ایک بہت بڑا قدم اٹھایا ہے, کیونکہ ہم دیکھتے ہیں کہ مشرق وسطی میں جو علاقائی قوتوں کا جو توازن ہے وہ روس اور روس کے حوالی جو ممالک ہیں جیسے شام ہے اور ایران ہے, ان کی طرف جھک رہا ہے. اور پریزیڈنٹ ٹرمپ جو ہیں, ان کا جو طریقہ کار ہے جو اب تک میں سمجھ پایا ہوں کہ وہ ایک اسٹرانگ پوزیشن لیتے ہیں, اور اسٹرانگ پوزیشن کو کیپچر کرنے کے بعد پھر وہ نیگوشیٹ کرتے ہیں. اور وہ چاہتے ہیں کہ روس کے ساتھ ان کے اچھے تعلقات ہوں, مگر وہ کمزوری کی پوزیشن سے یا مجبوری کی حالت میں نہیں کرنا چاہتے, بلکہ وہ ایک ایسا پوسچر بنانا چاہ رہے ہیں کہ روس کو پتا چلے کہ دنیا ممالک جو مسلم دنیا ہے اس کے اکثر ممالک, اکثریتی ممالک جو ہیں وہ ان کے ساتھ ہیں. اور یہ میرے خیال میں ان کی اس حکمت عملی کا حصہ ہے ان کا دورہ. اور اس کے ساتھ ساتھ جو دوسری علاقائی ممالک ہیں جو کہ اپنی اپنی جگہ دہشت گردی سے جنگ کر رہے ہیں, جس میں پاکستان سر فہرست ہے, ترکی سر فہرست ہے اور ایجپٹ ہے, اور وہ چاہ رہے ہیں کہ ان کے ساتھ تعلقات ایسے ہوں کہ وہ امریکہ کے مفادات سے تصادم نہ ہو ان کا. اور یہ ایک تھوڑی سی مشکل بات ہوگی, کیونکہ امریکہ کی جو کریڈیبلٹی ہے وہ ان ممالک میں وہ نہیں ہے جو ہوا کرتی تھی, اور اس کو کرنے کے لیے ان کو یہاں کے تمام اداروں کے ساتھ جو کانفیڈنس یا اعتماد کی جو فضا ہے کرنی پڑے گی. لیکن اس میں مگر یہ اس پہ ڈیپینڈ کرتا ہے کہ ہمارے رہنما وہاں جاتے ہیں. اگر پاکستان کے حوالے سے دیکھا جائے, اگر نواز شریف صاحب وہاں جاتے ہیں تو نواز شریف صاحب کو میرا مشورہ یہ ہوگا کہ پریزیڈنٹ ٹرمپ جو ہیں وہ اسٹرانگ پوزیشن پسند کرتے ہیں. ان کو اپنا جو کیس ہے پاکستان کا بڑی اسٹرانگ ایڈوکیسی سے کرنا پڑے گا. ان کو سیدھی سیدھی بات کرنی چاہیے, افغانستان سے پاکستان میں مداخلت کی اور ٹیررسٹ جو کہ ٹرین ہو کر آتے ہیں ہمسایہ ممالک سے, یا انڈیا کی جو انوالومنٹ ہے اس کے بارے میں ان کو یہ انتہائی ڈائریکٹ بات کرنی پڑے گی. اگر وہ ایسی بات نہیں کریں گے, یہ ایک ایسا سنہری موقع ہے جو کہ ہم کھو دیں گے, کیونکہ جتنے اعتماد سے وزیر اعظم نواز شریف بات کریں گے اس کا ان کو اتنا ہی فائدہ ہوگا. بالکل. اور میرا خیال ہے کہ وہ اسی طرح اچھی طرح اپنے آپ کو وہ پریپئر کر کے جائیں گے.
جی, اس دوران ہمیں بہت سارے لوگوں نے فیس بک پہ لکھا, شعیب عاصم, انوار خان, آصف خان اور میر گل خان. لیکن ہم شکریہ ادا کرتے ہیں مسلم اسٹڈیز کے پروفیسر بفلو اسٹیٹ یونیورسٹی میں پروفیسر فیضان حق کا, اور ان کے ساتھ تھے پی ایم ایل نون کے سینئر رہنما صدیق الفاروق. بہت شکریہ اور خدا حافظ. اس پروگرام کے انجینئر تھے سلیمان تاراوالی, پروڈیوسر گل رخ. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی, سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.